رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير سبق نمبر 151 آیت نمبر 19 سے 31 سورة الكهف لیسن نمبر 151 151 آیت نمبر 19-31 سورة الکہف. آیات پہ جانے سے پہلے تھوڑا سا سبق کا خلاصہ. جیسا کہ سورة الکہف کو ہم دیکھ رہے ہیں کہ اس کا تھیم دنیا کی محبت جس کو دجل کہا گیا اور اس کے پیچھے پڑنے والے لوگ حق کے راستے میں قربانیاں نہیں دے پاتے. اس وقت جو چیز ہمارے سبق کے اندر کنٹینیو ہو رہی ہے وہ سامنے پچھلے حصے میں دیکھا کہ کس طرح وقت کے رواج سے مختلف سمت میں جانا ان کے لیے تو ممکن بنا لیکن بہت ساروں کے لیے ممکن نہ رہا کیونکہ انہوں نے حق کے مقابلے میں مصلحت والا رویہ قبول نہیں کیا. اس کے برعکس وہ لوگ جو حق کو حق تو مانتے ہیں دل سے بھی اس کو تسلیم کرتے ہیں لیکن وقت پڑنے پر مصلحتوں کا شکار ہو جاتے ہیں ایسے لوگ پھر حق کے لیے سٹینڈ نہیں لے پاتے. آج کے سبق میں پھر پچھلے سبق میں ہم نے یہ بھی دیکھا تھا کہ اللہ سبحانہ تعالیٰ نے کیسے کائنات کو ان کا مددگار بنا دیا. یہ اشارہ تھا کہ جب کمزور انسان تم سے روٹھتے ہیں تو اللہ مضبوط چیزوں کو بڑی بڑی چیزوں کو تمہاری مدد میں لگا دیتا ہے. آج کے سبق میں جو چیز ہمارے سامنے ہے وہ ہے کہ جب ایک انسان حقیقت میں اندر سے ہدایت کی طلب رکھتا ہے تو پھر اللہ تعالیٰ اس کے دل کو کیسے جما دیتا ہے. آج ہم ان کے 300 سے زائد سال جاگنے کے بعد کے حالات کو دیکھیں گے اور اس میں بھی دیکھیں گے کہ لوگوں کا رویہ کیا ہوتا ہے کہ قربانیاں کرنے کی بجائے قربانیاں کرنے والوں کی یادگاریں قائم کر کے آخر پھر انہی کے گرویدہ ہو جاتے ہیں. फिर हम ये भी देखेंगे कि क्या मस्जिदें, क्या कब्रों पर मस्जिदें बनाई जा सकती हैं और इसके बारे में इस्लाम का क्या नुक्ता नजर है। फिर आज के मौजू में एक बहुत ही अहम टॉपिक है, बेकार की बहसों को छोड़ दो। आज हमारा कल्चर बहस कल्चर बन चुका है, जिसको बड़े प्यार से हम तबसरे सुनते हुए, इस्लाम इसके बारे में बहुत ही क्लीन एंड क्लियर
और
है।
कोई तो
फिर दूसरी चीज ये है जो आज के सबक में इंशाल्लाह की अहमियत, और दूसरी बात कि जब इंसान कुछ चाहता है तो वो नहीं होता तो उससे अल्लाह उसको क्या सिखाना चाहता है। यानी आप कह सकते हैं कि हमारी जिंदगी में बहुत सारे ऐसे हालात आते हैं कि हमें खुद नहीं पता होता कि ये क्यों हो रहा है, हमें हिकमतें नहीं समझ आती, लेकिन इंशाल्लाह आज के सबक में हम इस टॉपिक पे डिटेल से बात करेंगे कि जो मैं चाहती हूँ वो नहीं होता तो उसके अंदर अल्लाह सुब्हाना तआला की चाहत क्या होती है, और उसके बाद फिर अच्छी सोहबत के फायदे। अच्छी सोहबत यदि इंसान जब अच्छे लोगों के साथ रहता है तो उसकी क्या कैफियत होती है, और बुरी सोहबत के नुकसानात, और फिर आखिर में आज के सबक में जन्नत और जहन्नम की झलकियां कि मानने वाले इस्तकामत पे चलने वालों को क्या मिलता है और जो इससे मुख्तलिफ रहते हैं उनको क्या मिलता है। आइए शुरू करते हैं अल्लाह ताला से ये दुआ करते हुए कि जो इस्तकामत असहाबे कहफ को दी वो हमें भी अता करे, और हम अल्लाह के दीन को हक और सच मानने के बाद फिर उसके लिए कुर्बानियां देने के लिए भी तैयार हो जाएं। तफसीर देखेंगे आयत नंबर 19 से। आउज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम वकज़ालिक बअसनाहुम लियतसाअलू बैनहुम, और इसी तरह हमने इनको उठाया ताकि वो आपस में एक दूसरे से पूछें। ऐसे लग रहा है कि उठाए जाने का बस यही मकसद था कि एक दूसरे से पूछे, हालांकि यहां मुराद क्या है कि जूं ही उठे, होश आई, तो फितरी तौर पर जब भी इंसान सोकर उठता है तो एकदम पूछता है मैं कितनी देर सोई, क्या हुआ, कितना हो गया। बेटा इनको कहेंगे बोले नहीं, बड़ी बच्ची है इसलिए समझेंगे इंशाल्लाह, आपकी आवाजें मुझे आ रही हैं, ठीक है, इनको भी पेपर और पेंसिल दें और ये भी लिखें, आप भी इंटर नोट्स लें, फिर आपने ब्रेक में मुझे दिखाना है कि आपने क्या लिखा है, ठीक है, या जिप टाइम है छोड़ दें इनको, इनके हाथ चलिए। तो बात कर रहे थे हम लोग कि जब एक इंसान सो के उठता है और जितनी गहरी नींद सोता है ना उतने वक्त का एहसास कम हो जाता है। कभी आप बहुत थक के सोए हो, और एक और चीज यहां नोट कीजिएगा बहुत ही खूबसूरत है, और वो क्या कि जब इंसान किसी मकसद की धुन में लगा होता है ना तो भूख प्यास नींद आराम इन सब चीजों से बेनियाज होता है। कई दफा आपने लोगों को कुर्बानी और जिहाद करते देखा होगा शादियों के दिनों में, फिर बाद में कहते हैं मैं तो 2 रातों से नहीं सोई, मैं तो 4 दिन से नहीं सोई, बस ये हुआ। लेकिन जो ही वो फिर क्या होता है, लंबी तान के सोते हैं, फिर फोन भी नहीं अटेंड करते किसी का, कहते हम थकन उतार रहे थे, हम बहुत थके हुए थे। इनके साथ भी कुछ ऐसे ही हुआ है, हक की जिद्दोजहद में इंसान जब लग जाता है ना उसको बिल्कुल एहसास नहीं होता अपने नफे और अपने नुकसान का, दूसरे देख रहे होते हैं इसका नफा के नुकसान है, इसके खाने का वक्त है कि नहीं, इसके सोने का वक्त है कि नहीं, लेकिन वो एक दौड़ धूप में रहते हैं। और एक ईमान वाले की जिंदगी ऐसी ही होनी चाहिए कि जिसमें वो वाकई अल्लाह सुब्हान तआला के दिए हुए इस मिशन को फख्र समझते हुए करे, लेकिन जब वो थक के एक गार में गिरे तो फिर इर्द गिर्द से बेनियाज हो गए, डीप स्लीप में चले गए, जब उठे तो आपस में बातें करने लगे। और कुछ इसी किस्म की कैफियत अल्हम्दुलिल्लाह कुछ इसी किस्म की कैफियत कब्रों से उठते वक्त भी होंगी। पीछे हमने बात पढ़ी थी रुकूद की, राकिदुन की जमायत टीम में, तो मरकद भी कब्र को कहते हैं, और सूरह यासीन की मारूफ आयत है कि मम बासना मिम मरकदीना, किसने उठाया है हमको हमारी मरकद से, हमारी कब्र से, हमारी अब्दी आरामगाह से। तो ये जब उठेंगे तो एक दूसरे से पूछेंगे कि भाई बताओ हम कहां रहे। قال قائل منهم, इनमें से कहने वाले ने कहा कम लबिस्तुम, कितनी देर तुम यहां रहे। होना क्या चाहिए था, अगर आप थोड़ा सा अरबी को ग्रामर के रंग में देखें اردو میں کیا کہنا چاہیے تھا کہنے والے کو, کم لبسنا, ہم کتنی ڈر رہے, کیونکہ وہ خود بھی تھا نا. لیکن اپنے اوپر لینے کی بجائے دوسروں کے حال پہ اس بات کو لینا کہ بتاؤ بھائی تم یہاں کتنا عرصہ رہے, اس میں دو احتمال ہیں, یعنی دو پاسبلٹیز ہیں. نمبر ایک کہ یہ کہنے والا ان اصحاب کہف میں سے نہیں تھا, کوئی باہر کا شخص تھا, ٹھیک ہے, یہ زیادہ چانسز ہیں اس میں. اور دوسری بات ہے کہ خود کو الگ کر کے اگلوں کو اہمیت دینا, اس کی بھی ایک ہلکی سی اس میں جھلکی ملتی ہے کہ ایمان والے کو اپنے سے زیادہ دوسروں کی فکر ہوتی ہے. ہر وقت اپنے آپ کو وہ ہائی لائٹ نہیں کرتا کہ ہم نے کتنی قربانیاں دی اللہ کے راستے میں. یہ ایک بڑا لطیف نقطہ ہے کہ تم کتنی ڈر رہے, مراد ہے کہ جو نیکی ہوئی تو تم سے ہی ہوئی ہے, جو قربانیاں دی تم نے دی, میں تو بس بیچ میں ایسے ہی بیٹھ گیا. خیر, قالو, وہ بولے, لبسنا یوم منوبادا یوم, ہم رہے ایک دن یا دن کا کچھ حصہ, یعنی ون ڈے اور پارٹ آف دا ڈے, کچھ دن, صبح شام کچھ گھنٹے. قالو ربکم اعلم بما لبستم, پھر کچھ دوسرے بولے چلو تمہارا رب خوب جانتا کہ تم کتنا عرصہ رہے. مختلف لوگ اپنی رائے کا اظہار کر رہے ہیں اور یہ نیچرل ہے, لیکن اس میں سب سے خوبصورت جملہ جس کو ہائی لائٹ کیجئے وہ ہے آخری جملہ کہ ربکم اعلم بما لبستم. یہ ہے وہ انداز جس کا اندازہ ہمیں سے ہوتا ہے کہ جب کسی بات پہ بہت زیادہ بات کرنے کا بھی وہی نتیجہ نکلے جو کم بات کرنے کا, تو بحث میں نہیں پڑنا چاہیے, ربکم اللہ پہ ڈال دیں. اسلام میں قیل و قال ناپسندیدہ ہے. قیل و قال پتا کیا ہوتا ہے, انگلش میں بڑا خوبصورت نام ہے اس کے لیے, گوسپ, فن, اس نے یہ کہا, باتوں میں باتیں, چٹکلے. اور آپ ذرا کسی محفل کا حال دیکھیے, وہاں صرف قیل و قال ہو رہی تھی, بات میں سے بات نکالنا, بات میں سے بات نکالنا. اسلام اس کو انتہائی ناپسند کرتا ہے. اللہ کے نبی نے فرمایا کہ اللہ کو قیل و قال بالکل پسند نہیں ہے. ایسے ہی تم کو, آپ کے فلاں نے کہا. دیکھیے یہاں جب ہم کلاس کے اینڈ پہ بات کرتے ہیں کہ آپ شیئر کیجئے, اس وقت تو بہت کم لوگ بولتے ہیں, لیکن جو ہی کسی درس کے بعد آپ ذرا سبحان اللہ پڑھ کے مائک بند کرتے ہیں تو وہی محفل جہاں سب کو سانپ سونگا ہوتا ہے اور کوئی اپنی رائے بھی نہیں دینا بعض دفعہ پسند کرتا, کہنے والا بعض دفعہ شرمندہ ہو جاتا ہے کہ میں نے اس کو کیوں کہا, وہ بعد میں سب سے اونچی بول رہے ہوتے ہیں. یہ ہوتی ہے قیل و قال, ٹھیک ہے. تو یہاں ایمان والوں کا طریقہ پتہ چل رہا ہے, ایک دوسرے کو جھٹلایا نہیں, بیکار کی ویسے نہیں کی, بس کہہ دیا اچھا بھائی جو بھی ہوا. آج اس کے برعکس ہمارا کلچر کیا ہے, آپ دیکھیے کہ خاص طور پہ ہم فارغ لوگ, ہم فارغ سے تو سمجھتے ہیں ماشاء اللہ کون سے فارغ لوگ ہیں, ہم تو پوری امت ہی فارغ ہو چکے ہیں. 1947 کو ہم نے سوچ لیا تھا کہ اب ہم فارغ ہو گئے ہیں کیونکہ پاکستان بن گیا, ہم باقیوں کی بات نہیں کرتے, اپنی کرنی چاہیے. آج آپ دیکھا کریں کم ہی لوگوں کو باتیں کرتے ہیں. آپ اپنے آج یہاں سے یہ ٹائم نوٹ کیجئے, چلیے منڈے تک کا ٹائم لے لیں, ویکینڈ بھی بیچ میں آ جائے گا ایک. آپ ذرا اپنے گھر کے دو بیٹوں, باپ بیٹے, شوہر بیوی, بہنوں یا آنے والے لوگوں کی بیکار بحثیں ذرا نوٹ تو کر کے, رات جاتی بات ہوتی ہے, اس سلام نہیں آئے, ہاں یار پچھلے سال بہت آئے تھے, نہیں وہ پتہ یہ ہو گیا, نہیں تمہیں پتہ ہے کہ بہن ہو گئے, نہیں تمہیں پتہ وہ انڈیا کے ہوئے, کیوں پتہ ہی نہیں. اس سال میٹھے آئے, وہ کہتے نہیں 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 پچھلے سال میٹھے آئے تھے, وہ کہتے نہیں بھائی میں نے پچھلے سال کھائے تو وہ تو بہت ہی میٹھے تھے, تو پھر کیا ہوا, بس پھر عام تھے نا, نہیں 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 سر ایسا نہیں بولنی. اچھا آپ کہتے ہیں وہ یاد ہے ہمارے گھر وہ پرسوں ایک بندہ آیا تھا, کہتے نہیں پرسوں نہیں چوتھا آیا تھا, نہیں بھائی میں کہہ رہا ہوں پرسوں آیا تھا, کہتے ہیں نہیں مجھے پتہ میں سکول گئی تھی اس دن, تو بھائی تم تو چوتھے بھی دن گئی تھی, ہے کیا. دیکھیں وہ بڑے لوگوں کی ایک مجھے بات یاد آتی ہے کہ جہاں سے کچھ نکلنا ہی نہیں, کھودتے رہے زمین, کیا نکلے گا اندر سے, تو بحثوں سے کچھ نہیں نکلتا. ہمارا وقت بچے, ہمارا ذہن مطمئن ہو, اور بہت سارے جھگڑے بچ جائے. آج اگر آپ اور میں یہاں بیٹھ کے نیت کریں بحث نہیں کرنی. عموماً بحث کس سے ہوتی ہے, اپنا اپنا بڈی چیک کریں, شوہر سے ہوتی ہے نا تو چیک کریں کہ لاسٹ ٹائم کی بحث کا نتیجہ کیا نکلا تھا, لڑائی, کھپائی, وہ غصے میں چلے گئے, آپ کا دماغ, اور ہم بحث بھی سمیٹتے, پتا کس میں, اللہ ہی آپ کو ہدایت دے, یعنی مجھے تو دینی ہے باپ کو ہی دے دے. یقین کریں اگر یہ قرآن پڑھنے والوں کا مزاج ہو تو پھر گھروں میں جھگڑے نہ ہو. अच्छा अब आप एक और सवाल मुझसे पूछिए, पूछते तो कोई नहीं है लेकिन पूछे, कैसे फिर कैसे बहस को वाइंड अप करें? होती है ना बहस अमूमन कैसे होती है, मतलब आप मुझे कोई केस बताएं मैं आपको डील करके दिखाती हूँ। अमूमन किस चीज पे बहस होती है? कोई एक बच्चों का केस ले लें, कोई भी घर का, जल्दी से क्विकली। जी आप नशीद जी, मुंह से ग्लासेस तो उतारे, ग्लासेस आंखों पे लगाते हैं, आपने होंठों पे लगाए हुए। जी बोले, आप अभी नई नई है ना इसलिए बच जाती हैं बहुत सारी चीजें। जी जी बोले।
रात के बहस में मेरे बच्चे के लिए मेडिसिन मैं भी ले आई, अब मैंने देनी शुरू कर दी अपनी मेडिसिन, मेरे मियाँ कहते मेरी वाली तो, अब मुझसे पूछिए आप पर क्यों दूँ?
चलिए इनका केस समझ आ गया, हमें बीमार बच्चा था, बच्चा बीमार था, बच्चा बीमार था, ये इनके हस्बैंड कोई दवाई लाए हुए थे, इन्होंने कोई और देनी शुरू कर दी, तो हस्बैंड वाइफ का इस पर झगड़ा शुरू हो गया। ये बहस झगड़ा तो नहीं, हम तो इसको प्यार, ये तो आदत हो गई है, वरना तो फिर झगड़ों की तादाद ही बहुत ज्यादा हो जाए। तो इनके हस्बैंड कह रहे थे कि आप मेरे वाली दवाई दो, फिर आपने क्या कहा आगे से? मैं अपने वाली क्यों ना दूं? फिर क्या उन्होंने कहा? फिर मैं अभी लेके आया हूं, मैं भी अभी लेके आई हूं। फिर एंड पे बताए बच्चे के साथ क्या हुआ? दोनों ने तो नहीं दे दी। हमारे कल्चर में कहते हैं कि दो घरों का मेहमान भूखा रहता है, और दो हकीमों या दो मौलवियों के दरमियान क्या होता है ये आप सबको पता है। अच्छा चले अब आप लोग बताएं इनको क्या करना चाहिए था। देखिए हम चाह रहे हैं ना बहस ना हो, देखिए तजिया करें, बच्चे की बीमारी क्या और उसकी नौयत के मुताबिक हस्बैंड की लाई हुई दवा ज्यादा इफेक्टिव है या मेरी, नंबर एक। दूसरी बात है कि सेम दवा आ गई तो फिर असूलन जो पहले से घर में मौजूद थी वो देनी है। तीसरी चीज आप ये देख सकते हैं कि अच्छा अगर दोनों सेम ही चीज ले आए तो एक वापस करनी है, कौन सी वापस करनी आसान है, करीब के स्टोर में उसकी स्लिप है, उसका रिफंड मिल जाएगा। हमेशा तजिया करें, और तजिया करने के लिए खामोश रहना पड़ता है। ये जो हम बोल रहे होते हैं ना कट 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 कट, वो हमारा दिमाग रिपाल में पता चलता है कि बात हस्बैंड की ठीक थी। एक मैं तो समझी कि शायद आप घर का कोई पुदीना बच्चे को दे रही थी उबाल के, और शौहर कह रहे थे दवा दे दो। वैसे भाई भी झगड़े होते हैं ना, बीवी बहू चाह रही होती है बेटे को बाजार से दवाई ला के दे, और दादी कहती है इसको धनिया पुदीना उबाल के पिला दो, झगड़े होते हैं ना। हमेशा एनालिसिस करें, और एक बात याद रखें, ये अंदर का किबर होता है कि मेरी बात ठीक है। हमेशा याद रखें कि मैं गलती कर सकती हूँ, मेरी राय गलत हो सकती है, और कुछ भी नहीं आपको समझ आया ना इसी केस में, तो आप ये सोचें कि मेरे शौहर तो ज्यादा एफर्ट करके लाए हैं, मैं नहीं कहा था कि लेके आए कि बच्चा बीमार है। अगर आज इनकी दी हुई लाई हुई दवा मैं नहीं इस्तेमाल करूंगी तो नेक्स्ट टाइम जब मैं इनको कहूंगी कि दवा लाए तो ये नहीं लाएंगे। हमेशा अकल से इस्तेमाल काम करें, और आप फील करेंगे कि इसके बाद फिर मामला दुरुस्त हो जाएगा, और बच्चा तो दोनों का साझा ही है। और कोई बात बताएं बहस की? जी आप पर नहीं, जनरल केस पूछ रही हूँ मैं, कोई आपके हालात नहीं पूछ रही। बहरहाल आप देखिए कि अपनी राय को वही वापस लेगा जिसके अंदर आजिज़ी होगी। जब भी कभी कोई बंदा आपके साथ इस तरह का मामला करे, आपको करे, तो आप उसको मजाक में डाल दें, प्यार में बात डाल दें। जैसे मसलन आप देखिए ना कि कोई भी बात हो सकती है, हस्बैंड आपसे किसी बात पे बहस करें तो आपको लग रहा है कि ये किसी बात पे नहीं मानेंगे, तो फिर आप क्या कहें, मुझे बहुत अफसोस हो रहा है। भाई आपको अब किस बात का अफसोस हो रहा है कि आपको अच्छी वाइफ नहीं मिली, आपकी अच्छी बीवी नहीं है? आप कह के देखे झगड़ा हो रहा हो ना, यानी आप इमेजिन कीजिए कि आप भड़कती हुई आग के ऊपर भी पानी डालते हैं ना तो वो भी बुझ जाती है। कभी भी जिंदगी में बहस से कोई बात नहीं जीती जा सकती। बाद लोग तबलीग कर रहे होते हैं बहस करते, मैं कहता हूँ ये है, वो कहता है मैं कहता हूँ ये नहीं है, और दोनों की आवाज इतनी ऊंची होती है बाहर दूर, कहते हो देखो मजहबी बहस हो रही है। कभी अल्लाह के नबी ने बहसों से बात नहीं की, अगले की साइड पे आ जाए, तो किलो कॉल को जिंदगी से निकाले। अभी देखिए रिसेंटली भी ये अंतर, सबक शुरू करने से पहले कुछ लेसन की आयतों और तर्जमे का कंफ्यूजन था, सना कुछ और मैसेज दे रही थी, इरम का कुछ और ख्याल था, मेरा कुछ और ख्याल था, हमने इसको कैसे वाइंड अप किया बाद में देखेंगे, तफसीर करते हैं बाद में हकीकत खुल जाएगी। ऑनलाइन पे क्या तर्जमा सुना, आपने नहीं सुना, हमने सुना, कर दिया, इट्स ओके। तो जिंदगी का हुसन क्या है कि वक्त को बचाए, और बैसे करते कौन है आपको बताए, फारिग लोग मसरूफ होते हैं। आप खुद देखें जितना बिजी होती है ना, आप बच्चे की फालतू बात का जवाब भी नहीं देती, इस वक्त मैं बिजी हूं, मेरी बात, मेरे से बात नहीं करो। जब हम बिजी होंगे ना, इंशाल्लाह अल्लाह सुब्हान व तआला हमारे लिए इन बेकार चीजों को जिंदगी से फिर निकाल ही देगा। फिर उसके बाद देखिए अगली आयत में हमें एक और बहुत ही खूबसूरत सबक मिल रहा है, और वो क्या है, फम असू। अब वो बात तो खत्म हो गई बहस वाली, इसी आयत का अगला हिस्सा, पिछला जुमला निकाल लें, फब असू अहदकुम बिबारिकुम हाजिही इलल मदीना। अब तुम भेजो अपने में से एक साथी को अपने इस चांदी के सिक्के के साथ शहर की तरफ। अब इसका इतना लम्हे जो अहदकुम, किसी एक को तुम में से, देखिए उर्दू कितनी लंबी है और अरबी में सिर्फ एक लफ्ज है, बी वरकीकुम, बी मैंने साथ, वरक कहते हैं चांदी के सिक्के, चांदी के कागज को, याद है आपको पहले लोग खीर के ऊपर वरक लगाते थे, वही है ये भी वरक, लेकिन यहाँ इससे मुराद सिक्के हैं चांदी के, ठीक है। हाजी ही इसको इलल मदीना थी, इसके साथ शहर में, यानी कुछ सिक्के अपने साथ जो वो ले आए हुए थे और वो भी गार में रह चुके थे, तो उनको देकर कहा कि भेजो इसको किसी को कि शहर में से खाना लेके आए, लेकिन खाना कौन सा लाएगा, अज़का, पाकीज़ा। ये है मोमिन का मिजाज, हम बोला क्या जुमला बोलते हैं, जब बहुत भूखे हो जो मिले ले आओ, गंद बुला ले आओ, दही बल्ले ले आओ, मक्खियां बैठी हैं झाड़ लेंगे, कुछ नहीं होता, खा लें बस खा लो, बड़ी सख्त भूख निकली है लेकिन ये जान निकल रही है। नहीं, मोमिन हर हाल में पाकीज़गी को नहीं छोड़ता, ठीक है। और ये जो लफ्ज ना फल यंजुर, बस चाहिए कि देखे, अय्युहा, अय्युहा में हा क्या है, अय्यू मैंने कौन, हा इसका, किसका, बस्ती का, पीछे बस्ती की बात है ना, मदीना, यानी मदीना की तरफ इशारा हमें कि इस बस्ती का सबसे पाकीजा खाना कौन सा है, ले आओ और देखो, वो नरमी का मामला करे। आपके अक्सर लोगों के कुराने पाक में ये लफ्ज जो भी मैंने अदा किया ये मोटा लिखा होगा, लफ्जों के एतबार से आज आपका कुरान नस हो गया, और देखिए कि किस लफ्ज पे कुरान की पीक है, और निसफ के ऊपर तो पीक होती है ना चोटी, वल यतलतफ, चाहिए के नरमी बरतो, दीन नरमी का नाम है। हदीस में आता है कि जिसको नरमी दी गई उसको खैरे कसीर दी गई, जिसको अल्लाह ताला ने बहुत ही सॉफ्ट स्पोकन कर दिया दिल का, अल्हम्दुलिल्लाह दिल का नरम कर दिया, वो बहुत ही खुशकिस्मत है। पीछे हमने एक लफ्ज पढ़ा था मिरफका, उसमें क्या था, तो यहाँ क्या वल यतलतफ, कहा मैं हर जुम्मे में पैगाम दिया जाता कि अपने मिजाज से सख्ती निकाल दो। बस लोग कॉम्प्लेक्स की वजह से सख्ती करते हैं अपने ऊपर भी दूसरों पे, शो ये करते हैं कि हम बहुत अकलमंद है, जीनियस, जो गलती मुझे पता चलती है वो तो किसी और को पता ही नहीं चलती, ये सब बुद्धू हैं, ये क्या बात को सुनेंगे, इसको तो जो दो ये खा जाता है, मैं बहुत कनिंग हूं, अच्छी आदत नहीं है, भोले बने। हदीस में आता है कि मोमिन भोला भाला होता है, बेवकूफ नहीं होता लेकिन भोला होता है। चंद रिवायतें नरमी के ऊपर, जिसको नरमी में से कुछ हिस्सा मिल गया इसे दुनिया और आखरत से अपना हिस्सा मिल गया, और जो नरमी से महरूम किया गया वो दुनिया और आखरत के हिस्से से महरूम किया गया। फिर एक और रिवायत है, बेशक अल्लाह ताला नरमी करने वाला है, क्योंकि उसका तो अपना नाम अल-लतीफ है, नरमी को पसंद करता है, और नरमी से जो मिलता है वो इसके सिवा से नहीं मिलता। आप देखिए, आप आजमा के देख लें, आपने अपने काउंटर पे गिरे हुए खाने को साफ करना है, हो सकता है आपको स्क्रब लगाना पड़े, सख्ती से साफ होगा ना, हो सकता है आप उसमें वो स्टील वूल यूज करें, जो भी आपका दिल चाहे, लेकिन जब दिल के अंदर कोई हल्का सा वॉल बंद हो जाता है तो डॉक्टर उसको कैसे साफ करते हैं? नरम हाथों से. वो भी जख्म है, दिल के ऊपर भी जख्म है और आपके चूल्हे पे भी जख्म है. उसको सख्त हाथ से करेंगे लेकिन दिल को नरम से करना होता है. तो जो चीज नरम हाथों से हो सके उसको सख्त से इस्तेमाल नहीं करते. ये भी मैंने अपने बहुत ही करीबी बड़ों से बात सीखी है कि पहले देखो जो काम नरमी से हो सकता है उसको सख्ती की जरूरत नहीं. ये जब हर वक्त रोक जमाने के मूड में होते हैं ना और हर वक्त रोक बिकॉज आई एम योर मॉम बिकॉज आई टोल्ड बिकॉज बिकॉज नहीं, पहले नरमी इख्तियार कीजिए उसके बाद सख्ती करें. फिर चाहे आपके बच्चे आपको ये कहते फिर कि पहले तो आप बहुत सॉफ्ट होती थी अब सख्त हो गई है, या पहले तो आपके रूल्स बड़े नरम थे घर में रहने के अब बड़े सख्त हो गए, इसलिए क्या आप बड़े भी तो हो गए ना. फिर एक और रिवायत है हजरत आयशा के लिए बहुत ही खूबसूरत, अल्लाह के नबी ने मौका दिया. एक मौके पर हजरत आयशा को समय गुस्सा आ गया था, एक यहूदी ने नबी सल्लम को सलाम अलैकुम की बजाय कह दिया साम अलैकुम कि नौजबिल्ला आपके ऊपर मौत आए, तो ये बात सुनकर किसको गुस्सा नहीं आएगा. तो हजरत आयशा ने जरा उसके ऊपर गुस्से के साथ कहा कि वालेकुम गदिब अल्लाह वलानत के तुम पे अल्लाह का गजब भी है तुम पे अल्लाह की लानत भी. तो उस पर अल्लाह के नबी ने कहा आयशा नरमी इख्तियार करो, बेहयाई से बचो, जिस चीज में नरमी होगी वो इसे खूबसूरत बना देगी. आप आजमा के देखिए अपने अपने इर्द गिर्द की चीजों में हमें क्या अच्छा लगता है, कपड़े कैसे अच्छे लगते हैं नरम, बिस्तर कैसे और क्या नरम अच्छा लगता है जी, तकिया नरम अच्छा लगता है, तौलिया नरम अच्छा लगता है, बातचीत नरम करनी कि सुननी, सुननी करनी तो नहीं है. तो बहरहाल नरमी इख्तियार कीजिए. एक और रिवायत में आपने फरमाया कि आयशा जिस घराने को नरमी अल्लाह ने दे दी उसे खैर मिलकर रहेगी और जिसको अल्लाह ने नरमी से महरूम कर दिया वहां से खैर चली जाएगी. देखिए कि इख्तियार करना आपका है, अल्लाह ने आपके अंदर दोनों चीजें रखी हैं, हमारे अंदर नरमी भी है और गर्मी भी है. नरमी किस लिए थी? अजनबियों के लिए जिनको भी तुम दीन में बुलाना चाहते हो, और नरमी थी उनके लिए कि जो अच्छे काम करें. सख्ती होनी चाहिए अपने करीबियों के लिए और उनके लिए जो अभी अंडर ट्रेनिंग है. तो बहरहाल मुझे तो ऐसे ही लगता है वही जो मैंने पहले भी शायद मिसाल दी थी कि रोटी ऊपर से कुड़कुड़ी अंदर से नरम, देखने में लगे क्या क्रिस्पी रोटी है, तोड़े तो ऐसे नरम टूटे और पता चला कि ऊपर से ढीली लग रही जब तोड़ी तो दांत भी साथ टूटते टूटते बचा. कुछ लोगों का हाल यही होता है, ऊपर से बड़े नरम दिल के कठोर गंदा दिल होता है, और कुछ का ऑपोजिट हाल है, ऊपर से बड़े सख्त लगते हैं. नबी सल्लम के बारे में सहाबा किराम यही कहा करते थे कि जो आपको दूर से देखता यानी कम मिलता या आपके साथ कभी कभी कंट्रैक्शन होता वो आपको बहुत सख्त समझता, क्योंकि आपकी शख्सियत में एक रोग था, पर्सनैलिटी थी, और आप इसी तरह हर वक्त लोगों के साथ मामला भी नहीं करते थे कि बेतकल्लुफ हो. लेकिन जितना कोई आपके करीब जाता जाता उसको ऐसे लगता कि मेरे साथ तो अल्लाह के नबी दूसरों से ज्यादा मोहब्बत करते हैं. तो लिहाजा वल यतलतम, और चाहिए कि लुत्फ का इजहार करो, नरमी का मामला करो. ये किसको कहा जा रहा है, किससे कहा जा रहा है जो खाना लेने जा रहा है? क्यों कहा नरमी से बात करना? क्योंकि अगर जिन लोगों के पास तुम जा रहे हो ये लोग तुम्हें पकड़ने का इरादा करें तो फिर उनको तो नहीं पता था 300 साल गुजर गए, वो तो उसी नींद पे सोए थे कि बादशाह दखिया नूस हमारा दुश्मन है और बस हमें पकड़ लेगा. तो यहां लफ्ज लुत्फ के दो मानी भी समझ लीजिए. अगर आपका दिल चाहे तो अल्लाह के अस्मा और हुस्ना में अल लतीफ की तफसीर भी जाके सुन लें, दोनों बड़ी डिटेल से बयान हुए हैं उसमें. एक मतलब होता है नरमी करने वाला जिसको हम इतनी देर मीम जिसको आप कहना चाहिए मीम मेघ के साथ काम करने वाला, हुस्ने तदबीर समझ बूझ कर काम करने वाला. यहां वो उस आदमी को भेज रहे हैं कि देखो नरमी भी इख्तियार करना और जरा देख के खाना मांगना, कहीं किसी को हमारा पता ना चले. यहां से क्या पता चलता है कि किसी ऐसे शख्स को ही बाहर के कामों में भेजना चाहिए जिसमें नरमी भी हो, बात करने में भी अच्छा हो, और दूसरी बात है कि वो मौका महल देख के बात करना चाहिए. बस अब आपने जो इंस्ट्रक्शंस दी होती हैं अगला बंदा उससे बिल्कुल ऑपोजिट बात करके आता है क्योंकि उसको वो समझ ही नहीं पा सका कि होता क्या और किस तरह. اللہ اکبر. اس کے بعد جو اگلا لام آ رہا نا اس سے نصف ثانی شروع ہوتا ہے. ہاں ڈر کیا تھا دل میں, ولا یوش ایرن نبکم احدا, اور وہ آگاہ نہ کر دے تمہارے بارے میں کسی کو. یہاں پھر دیکھیں تمہارے بارے میں ہمارے نہیں ہے, یعنی ایکسٹرا کیئرفل. یہاں سے آپ کو حدیث سمجھ آئے گی کہ مومن قیس ہوتا ہے, ادھر ادھر دیکھ کر بات کرتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم اتنے مختار تھے کہ بغیر سوچے سمجھے بات بھی نہیں کرتے تھے, معاملہ بھی نہیں کرتے تھے. بڑے لوگ کیا کہا کرتے تھے, پہلے تولو پھر بولو. یہی بات ہے کہ دیکھو باہر جا کے کہانیاں نہ سنانی شروع کر دو. یہاں سے ایک عمل کا نقطہ نوٹ کیجئے. بعض دفعہ میں کسی کام پہ بھیجا جاتا ہے, اجتماعی کام, کوئی دین کا کام ہے, کسی بھی قسم کا لوگوں کے ساتھ انوالومنٹ, بہت ساری باتیں آپ کو اس میں ایسی پتہ ہو سکتی ہیں جو آپ اس کام کا چونکہ حصہ ہیں تو آپ کو بتاؤں. کچھ لوگ باہر کھڑے ہوتے ہیں کسی کام گئے پوچھنے, دوسروں نے کوئی ایک بات پوچھی ساری کہانی کھول دی. یہ ایک ناپسندیدہ عمل ہے. انسان کو حدیث میں آتا ہے, بلکہ اللہ کے نبی کا عمل اگر آپ سیرت میں دیکھیں, آخری وقت تک لوگوں کو نہیں پتا چلتا تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کیا کریں گے. آپ نے فرمایا جس نے اپنے معاملوں کو خفیہ رکھا وہ محفوظ رہا. آپ کا کسی کو نہیں بتاتا تھا آپ کل کیا کریں گے کیسے کریں گے. یہ اس وقت کے حالات کی ضرورت بھی تھی اور یہ ایک بہرحال مسنون عمل بھی تھا. تو بہرحال ولا یشعرن بکم احدا, یہاں سے ایک عمل کا نقطہ لے کے آگے چلتے ہیں کہ دشمنوں سے بچنے کے لیے جوش سے نہیں اور نعروں سے نہیں. خوف کیا تھا, اگر وہ تمہیں پکڑ لیں گے تو کیا کریں گے, آیت 20, انہم یسہروا علیکم, کیونکہ اگر انہوں نے تم پر غلبہ پا لیا. زہرہ کیا ہوتا ہے, مدد کرنا, اور علا آگیا نا علیکم میں, اگینسٹ کے معنوں میں, یعنی تمہارے خلاف اگر وہ غالب آگے یعنی تمہیں کوئی پکڑ لے گا تو کریں گے کیا, یرجموکم, تمہیں سنسار کر دیں گے. یہاں سے پتہ چلتا ہے کہ جن حالات میں یہ غار میں گئے تھے تو ان کے اوپر بھی نظر تھی, دشمن ان کو پکڑ کر رجم کرنا چاہتے تھے. اور کہتے ہیں کہ اس بستی میں سزا دینے کا طریقہ یہی تھا, سٹوننگ ٹو ڈیتھ. یا پھر دوسرا کام کیا کہیں گے, او یعیدکم فی ملتہم, یا پھر وہ تمہیں واپس لے جائیں گے اپنے ہی دین میں. یہ ہے اصل غم. مومن کا سب سے بڑا غم کیا ہوتا ہے, کہ کہیں مجھے دوبارہ پچھلے لائف سٹائل پہ کوئی نہ بلا لے. اور یاد رکھیے, ہدایت لینا آسان ہے, مانگنا آسان ہے, لیکن اس کو سنبھالنا بڑا مشکل ہے. جتنی ہدایت زیادہ ہوتی جاتی ہے نا, اتنا انسان باشعور بھی ہوتا ہے, کیئر فل بھی ہوتا ہے, اور اس کو خوف آتا ہے کہ کہیں میں پچھلے سٹائل پہ نہ چلی جاؤں. یہاں آپ دیکھیں کہ ان کو فکر کس بات کی ہے کہ میں پرانا لائف سٹائل پھر اختیار نہیں کروں گی. آپ نے عام زندگی میں بھی لوگوں کو دیکھا ہوگا, اور وہ کہ قرآن پڑھتے ہیں تو بہت عمل آتا ہے. دورہ قرآن دیکھ لے ریسنٹلی کیا ہوا آپ لوگوں نے, اس کے دوران جو نیتیں جو ارادے کمٹمنٹس ہیں اس کے بعد پیچھے ہو جاتی ہے نا. کل بھی کوئی آپ لوگوں میں سے شیئر کر رہا تھا کہ جب دورہ قرآن سنا یا کلاس لی تو اس کے بعد دل میں اتنے بڑے بڑے فیصلے آ گئے, لیکن عملی طور پہ جب اس پہ عمل کیا تو چیخیں نکل گئیں. پھر ایک دفعہ لگا کہ کہیں زیادہ تو نہیں میں کر رہی, کیونکہ خوف آتا ہے. تو ہدایت جو ہے نا, تھوڑا سا اس کو آج مزید سمجھتے ہیں, کیونکہ اس پورے واقعے کی تھیم ہی ہدایت ہے. دیکھیے ہدایت سلپری نوٹس میں ایک سلپری سی چیز بنائے. آپ اپنے ہاتھ پہ کبھی کوئی ایسی سافٹ چیز رکھیں جو پھسلنے والی ہو, فرم گرے گی, پھر کیا کرتے آپ, ہاتھ کو پورا کھولتے, پھر بعض دفعہ انگلیوں کو ایسے سائڈ. ہدایت جو ہوتی ہے نا یہ سلپ ہو جاتی ہے. ہدایت کو جمانے کے لیے اپنے ہاتھوں کو مضبوطی سے بند کرنا پڑتا ہے. ایک دفعہ ہدایت کا سرا آپ کے ہاتھ میں آ گیا, پہلے تو مشکل بہت ہے. چلیے اس کے بھی دو مرحلے لکھ لیں, فائدہ ہوگا آپ کو انشاءاللہ. دیکھیے ایک ہوتا ہے ہدایت ملنا, یعنی آپ ہدایت ڈھونڈ رہے تھے, اور دوسرا ہے ملی ہوئی ہدایت کو قائم رکھنا. پہلے پہلے کو سمجھتے ہیں پھر دوسرے کو. ہدایت جب ابھی نہیں ملی ہوتی तो ये ईद के चांद की तरह होती है। ईद का चांद सब मुंतजिर होते हैं, सबको दिखता नहीं है। किनको दिखता है? जो एक खास जगह पे खड़े हो और एक खास रुख की तरफ देख रहे हो। ऐसे ही है ना, इतना बड़ा आसमान है, इसके ऊपर भी नजर डालें तो नहीं दिखता। एक एंगल होता है ना, इस एंगल से मशरिक में, शुमाल में, और फिर आपने देखा एक खास वक्त होता है मगरिब से इशा के बीच में कि जिसमें थोड़ी देर के लिए चांद उभरता है और फिर पीछे हो जाता है। क्या ये मुमकिन नहीं था कि पहले दिन का चांद बद्र का होता, फुल मून, और चौदह को जाके छोटा हो जाता? क्या मुमकिन था? मुश्किल है, ऑपोजिट गिनती होती। ये फितरत का असूल नहीं है। जिस तरह शुरू में हिदायत ईद के चांद की तरह बारीक सी होती है, दिखती भी नहीं है, इसी तरह हमें भी नहीं पता चलता कि हिदायत कब हमारी जिंदगी में आई। शर्त है कि इसको देखने के लिए एक खास मुकाम पे खड़ा होना पड़ता है, और वो मुकाम है बंदगी है। इय्याक नअबुदु व इय्याक नस्तईन। सबको हिदायत नहीं मिलेगी, याद रखिए, यहां आने के बावजूद भी, मक्का जाने के बावजूद भी, उमरा और हज करने के बावजूद भी नहीं मिलेगी मुकामे बंदगी। इय्याक नअबुदु व इय्याक नस्तईन। फिर एक खास तरफ देखना पड़ता है ना, तो वो तरफ क्या है? लकद कान लकुम फी, वो तरफ है मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। फिर एक खास वक्त होता है ना चांद देखने का, तो वो वक्त है इस दुनिया के अंदर मौत के गरगरे से पहले। फरिश्ते सामने आ जाएं, हालात सामने नजर आने शुरू हो जाएं, फिर बात नहीं बनती। तो जब हिदायत शुरू में होती है तो नजरियां इनविजिबल। कोई कहता है ये हिदायत है, कोई कहता है नहीं है, कोई कहता है ये हिदायत है, कोई कहता है ये एक्सट्रीमिज्म है। बिल्कुल वो ईद के चांद पे झगड़े नहीं होते। कोई कहता है दिख गया, कोई कहता है नहीं दिख गया, कोई कहता है चूंकि मक्का में दिख गया तो यहां भी दिख गया। हिदायत के साथ भी आप लिख के देख लीजिए, ये सारे ही मरहले आते हैं। शुरू में दिल मानते ही नहीं है बहुत सारे लोगों के कि इसको हिदायत माने। जिन लोगों ने ईद की तैयारी नहीं की होती उनका क्या दिल चाहता है? ईद का चांद 30 का हो, और जो तैयारी करके रोजों से थके में वो कहते हैं 28 का ही हो जाए। फर्क है ना, यही आपके और मेरे हिदायत के सफर में। जितनी तलब उतनी हिदायत। हिदायत का ताल्लुक तलब से। आप तलब करते जाएं, आप बिलीव कर ले मेरी इस बात को, अगर आपका दिल चाहे तलब बढ़ती जाएगी, खुद बहुत हिदायत बढ़ती जाएगी। ऐसे ऐसे रास्ते दिखेंगे, पीछे भी हमने बात की थी, तलब फिर कोशिश फिर इस्तकामत। जन्नत पर नजरें लगा दें और आगे देखें, इल्म और अमल वाले लोगों के दरमियान रहने से भी हिदायत मिलती है। अल्लाह सुब्हान तआला यही सब कुछ बताते हैं कि जब लोग अल्लाह के ऊपर नजरें लगा देते हैं ना, तो उससे फिर अल्लाह ताला की बहुत सारी मदद होती है। फिर आप देखिए कि अब इन लोगों का एक क्लाइमेक्स आ रहा है ना इनके वाक्य का, तो जरा थोड़ा सा असहाबे कहफ की हिदायत को भी देख ले, फिर इंशाल्लाह मैं वो दूसरी शुरू में जिक्र की। अब देखिए कि ये लोग वो थे कि जिन्होंने घर छोड़े, मकसद पे जमे, कोशिश की, इरादा किया, अल्लाह ताला ने इनकी मदद कर दी, इनको बता दिया। तलब थी, कोशिश हुई, अल्लाह ने इस्तकामत की तौफीक दे दी। तो पहली चीज तो इनके अंदर जो हमें दिखी है ना, वो जोश है। यहां जोश की हिम्मत अहमियत है। 15 बारे आपके हो गए, आप जरा उबलते हुए पानी का वो जो सबसे ऊपर तक आता है, क्या आपको अपने ईमान के अंदर वही जोश दिखे? 15वें पारे पे आपके अंदर इतना जोश, इतना खरोश और इतने जज्बे और आइडियाज और प्लान होने चाहिए कि आप जम के बैठ जाएं। अगर आप अभी भी ढीले हैं ना, चेहरे ही आप पड़े जा रहे हैं, चेहरों से पता चल रहा है कि अभी भी बस वो अभी अंदर नहीं आ रहा। आप अपना शेख आईने में देखा करें खुद चेहरा, और पूछा करें क्या मेरे अंदर जोश है। तो जोश जरूरी है, जज्बात जरूरी है। जिंदगी कहां से वजूद में आती है बच्चे की? अगर माँ बाप के जज्बात साथ ना दे तो कभी बच्चे का वजूद बने? कुछ भी नहीं होता जब तक जज्बात ना हो। तो जज्बे पैदा करें हम सब, जोश। फिर एक और बात पता चलती है कि अल्लाह चाहता है बंदा जमा रहे, खड़ा रहे। जब बंदा भी यही चाहता है तो अल्लाह की मदद बढ़ती जाती है। जितना ईमान उतनी अल्लाह की मदद। फिर अगली बात है कि अल्लाह के रास्ते में शिकायतें नहीं करनी, मुश्किल आए तो दुआएं करनी है। यानी आप एक कोड वर्ड बना ले, शिकवे की जगह पे दुआ, शिकायत की जगह पे तारीफ। फिर एक और बात है कि जब इंसान कुफर, शिर्क और नाफरमानी से अलग होता है फिर हक के लिए आवाज बुलंद करता है। हमारी आवाजें हक के लिए क्यों नहीं बुलंद होती? क्योंकि हम अलग नहीं हो पाते। हमें अलग होने के भी स्ट्रेटेजी, समाजरा इतना डोमिनेटिंग है कि वो हमें चारों तरफ से दबा लेता है। अल्लाह की मदद कब आती है? जब अल्लाह के रास्ते में मुश्किलात को कबूल करें। इस दुनिया में मुश्किलात को कबूल करने वाले आसानी से जाएंगे। फिर एक और बात पता चलती है कि जाहिर बहुत बड़ी मुश्किल हो लेकिन अल्लाह दिल को थाम लेता है। रोबतना अला कुलूबी। फिर एक और बात देखिए, जब ये रेस्टलेस हुए थे, बादशाह के आगे बोले, घरों से निकले, प्लान बने, कैरियर दाव पे लगाया, तकलीफ छोड़ी ना, तकलीफ हुई ना, अल्लाह ने उतना ही आराम दे दिया घर में 300 साल। क्या पता चला कि आज अगर अल्लाह के लिए नींद, आराम, खानदान, घर को छोड़ना भी पड़ेगा कुछ हद तक, कल अल्लाह सब वापस कर देगा। फाइन नमालो श्री युसरा। फिर एक और बात कि बड़े जिसे अल्लाह थाम ले, और अल्लाह उसको थामेगा जो स्टैंड ले, जो हिम्मत करेगा। फिर आप देखिए एक और बहुत ही खूबसूरत नुक्ता है इस सारे में। घरों में महल्लों में रहते थे, महल्ले नहीं महल, कौन से पैलेसेस, क्योंकि शाही खानदान के लड़के थे। और गार में जहां हो सकता नीचे बोरिया भी ना हो, वहां आने के बाद अल्लाह तला ने कहा यंशुर लकुम रहमत, अल्लाह तुम पर अपनी रहमत डाल देगा। इससे एक बड़ा खूबसूरत नुक्ता मिलता है कि ये कौन सी रहमत है भाई, नरम गद्दों से उठाकर उनको पथरीली जमीन पे लिटा दिया, तो ये है वो रहमत जो एक ईमान वाले माहौल को, ऐसे माहौल जहां गुनाह, नाफरमानी और अल्लाह की नाफरमानियों के साथ खुश होने के मौके हो, वहां जो उसके दिल पे बोझ होता है। मिसाल समझ लीजिए बीबी आसिया की, फिरौन के महल में रहती थी लेकिन उनको वो महल काट खाने को दौड़ता था क्योंकि वहां अल्लाह की परमाबरदारी नहीं थी। तीसरे की मान वाला जाहिर लग्जरियस जिंदगी बसर करे, हीरे मोती कंगन उसके हाथों में हो, लेकिन अगर वो खुदा परामोश माहौल है तो वो औरत खुश नहीं रहेगी। और इसके बरक्स एक सादा सा घर के जिसके अंदर कोई इतने नरम गद्दे भी नहीं लेकिन साथ ही बड़ा हिदायत वाला है, जहां अल्लाह की परमा बरदारी है, तो वहां जो मजे हैं वो वैसे नहीं। कभी आप अल्लाह के नफ्स प्रॉफिट एट होम पढ़ के देखिए, एक इंग्लिश बुक भी है, इसमें आपको इंग्लिश के लेक्चर्स भी एक दो मिलेंगे। यकीन करें कि अगर आप आज की जुबान में कहें, सिर्फ मैं नबी का मुकाम तो जो है वो है, मैं अल्लाह के नबी का जो आपकी बीवियों के साथ ताल्लुक और जो रहन सहन था ना, उसको कह के कह सकती हूँ कि किसी भी फिल्म की लव स्टोरी, इतना खुशगवार घराना था आपका, और वहां हो सकता है कि मैचिंग चादर के साथ तकिए के कवर भी ना हो, पता नहीं था कि अभी था के लिए, लेकिन वो इतने खुश थे। इसके बरक्स आज आप देखिए सजे सजाए घर होते हैं लेकिन दिल उदास होते हैं। बीवी है तो शोहर दूर है, शोहर गायब है तो शोहर अच्छा है तो बीवी नहीं। तो असल रहमत क्या है कि इंसान को ऐसा माहौल मिल जाए कि जिसमें वो अल्लाह ताला के कामों को कर सके। फिर इसके बाद आप देखिए कि चले आप भी तो कुछ बताए, आपको क्या लगा इस इनके वाक्य से? क्योंकि ये सारी बात मैंने इस जगह पे इसलिए कर दी कि उनको धड़का क्या था कि हमारी ये नेमत छीन ना जाए। जी कुछ नहीं मिलता आपको इन वाक्य से? जी
जो कुर्बानी कर सकते हैं दे अल्लाह बेहतर के लिए, अल्लाह वाली बेहतर करेगा।
जी आप
ये दुनिया की ऐश इशरत बिल्कुल वक्ती है और आखिरत की जिंदगी जो चाहते हैं अगर भी वही ये करते हैं।
ठीक है, अल्हम्दुलिल्लाह जी। आप पीछे से खुशी बनेगी। हम सोच रहे ना दीन आ गया तो चलो आखिरत अच्छी होगी, दुनिया अच्छी होगी। फिर आप देखिए एक और बात, चलते हैं अपने वापस टॉपिक पे, कि ये जब उठे थे तो इनको फिक्र किस बात की थी कि वो यू ईद को भी मिल जाती है। जान का खतरा आपको यहां कहीं नहीं दिखेगा, फिक्र इस बात की है कि कहीं हमें पिछली जिंदगी में ना ले जाए। तो यहां से एक और अमल की बात है, और वो क्या कि चूंकि उनको ईमान प्यारा था ना, और जो चीज प्यारी होती है उसी के छिनने का खौफ होता है, तो इनको अपने ईमान की फिक्र थी। और जिस रास्ते में गम मिले होते हैं ना, वो रास्ता भी प्यारा लगता है अगर वो मोहब्बत के साथ सफर हो। अल्लाह के रास्ते के गम भी प्यारे होते हैं जब अल्लाह से प्यार होता है कि ये मेरे रब ने रखा है। फिर इसके बाद आप देखिए कि अगली चीज जो उनके अंदेशे में हमें दिखती है, आयत का अगला हिस्सा देखिएगा, वलन तुफ्लिहु इज़न अबदा, अगर ऐसा हो गया तब तो तुम कभी भी फलाह ना पाओगे। इससे क्या पता चलता है? ईमान का सौदा करके आई हुई हिदायत को छोड़कर कभी कोई फलाह नहीं पा सकता। वो बात जो पीछे शुरू की थी भूल गई थी, ये मैंने जो कहा कि हिदायत के दो सफर है, शुरू का कौन सा होता है? जब लेनी होती है तो ईद का चांद है, ठीक है। जब हिदायत मिल जाती है तो ये स्लिपरी हो जाती है। ये सारे जुमले अब जमा कर दें एक जगह, स्लिपरी हो जाती है। इसको थामे रखना बहुत जरूरी होता है, और उसके लिए इंसान को बुरे माहौल से जहनी तौर पे कटना पड़ता है, अगरचे वो जाहरी तौर पे ना भी कट सके। और ऐसे लोग जो होते हैं ना, फिर अच्छे दोस्तों की कंपनी में जब आते हैं ना, तो फिर उनको हिदायत से और भी फायदा होता है। खैर, इस पे आगे भी हम बात करेंगे जाके एक जगह। आयत 21 पे चलते हैं। हुआ क्या? पूरी इंस्ट्रक्शंस कर दी, नरमी करना, किसी को बताना ना, ये ना हो वो ना हो, लेकिन हुआ क्या? वही जिसका डर था, वकज़ालिका अरसलना अलैहि, और इसी तरह हमने मुत्तले कर दिया लोगों को इन पर, इत्तला दे दी लोगों को इनकी, ठीक है, कि इनको बता दिया कि तुम ये लोगों। कैसे हुआ? कहते हैं कि जब ये शख्स खाना लेने की नियत से बाहर गया तो उस वक्त क्या हुआ? कपड़े 300 साल पुराने, हुलिया लिबास, करंसी दिखाई, ये कहां से आ गई? दौर बदल गया, मुल्क बदल गया, वो सब। जैसे जैसे आज से कोई 100 साल पुराने दौर का कोई शख्स आ जाए तो एकदम हम खौफ करेंगे। खैर, उन्होंने तफ्तीश की, पूछा, सारा राज खुल गया, पता चला कि ये तो 300 साल से पहले का अरसा। अब इसके बावजूद ये बात कहते कि वाकया ये इतना मारूफ था, 300 साल गुजर चुके थे, लेकिन इसके बावजूद लोगों को अभी तक याद था कि हाँ, फलां बादशाह के डर से इस शहर से 7 लोग कहीं चले गए थे और लोगों ने उनको बहुत ढूंढने की कोशिश की, लेकिन का सुराग ना मिला। हुआ ना, लोक दास्तान है, जुबान दर जुबान ये सारे किस्से जुर्मात निकाली तो सबको पता चल गया कि ये वही लोग हैं जो इतने पीछे थे। इससे क्या पता चलता है कि जब अल्लाह सुबहाना तला चाहते हैं तो कोई काम हो जाता है। यहां जो लफ्ज है ना आसरना, इसको भी देख लीजिए, आईन सा रॉयस का रूट है। असरा यो सीरू का लफ्जी माना होता है गिरना, फिसलना बगैर इरादे के, ठीक है। पीछे पढ़ा आपने कभी ये? जी हाँ, वो तजीब होता है, बोली मैं ये चेक करना चाह रही थी, वो असर अलिफ होता है आसार, ये सूरत। चलिए इशारा दे देती हूँ, सबको तारी हो तो वसीयत करे तो क्या होता है, फिर वो वापस आता है। अब इतना काम तो आपको दे सकती हूँ ना कि ढूंढ के लाया करें ऐसी चीजें, ढूंढिएगा। سورت مائدہ میں سے یہ لفظ آپ نے ڈھونڈنا ہے، آپ کا ہوم ورک ہے اس کے روٹ کو، ٹھیک ہے؟ پھر آپ نے کل اس کی آیت کا نمبر اور سب بتانا ہے. میں آپ کو ابھی بھی بتا سکتی ہوں، لیکن آپ اب خود کو بتائیں گے، ٹھیک ہے؟ تو بات یہ ہے کہ اللہ تعالیٰ نے اس کی بات، ان کی خبر دے دی. آپ دیکھیے کیسے لوگ نکلے کہ اللہ نے ان کا سونا، اب ان کا اٹھنا ایک ایک قدم لوگوں کے لیے عبرت بنا دیا. بہت خوش قسمت ہوتے ہیں وہ لوگ کہ اللہ جن کو چلتی پھرتی کتاب بنا دے. ہمیں ایک دعا کرتے کان میں کہ وجعلنا، یعنی کہ اللہ میں امام بنا، ایک لوگوں کا امام بنا. یعنی ایسے ہی جیسے آپ کو کسی کو کہے کہ اللہ مجھے امام بخاری کا استاد بنا. ایسے بچے تھے، ایسے اسٹوڈینٹس تھے جیسے امام بخاری تھے، تو ایک انیوزل سی بات لگتی ہے نا. تو اللہ تعالیٰ اخلاص کے ساتھ کی ہوئی کوششوں پہ اثر نسلوں تک رکھتا ہے. کسی اور کی مثال پڑھی ہے آپ نے کبھی اس بارے میں؟ پہلے بارے میں بتائی تھی ان پہ. جی نہیں پتا، چلے ایک باپ بیٹے کی کہانی تھی، ابراہیم علیہ السلام. دیکھیے اللہ ان لوگوں کے قدموں کے نشان بھی سنبھال لیتا ہے. مقام ابراہیم پڑھایا، آپ نے بھی سنا ہوگا تو آپ کے بھی دل پہ اثر آ ہوگا. مت کے بارے میں کتنے اعلی پائے کی شخصیت، اور اپنے دور میں کس حسد کا شکار ہو گئے. آج اگر امام بخاری ہوتے تو یقین کر سکتے لوگ ان سے اتنا فائدہ نہ لیتے جتنا آپ ان کی لکھی ہوئی کتابوں سے لیتے ہیں. یہ لوگوں کی ٹریجڈی ہوتی ہے، نہ قدرے ہوتے ہیں لوگ. اور ہر استقامت اور حق کے راستے میں چلنے والے کی آزمائشیں ضرور ہوتی ہیں. اللہ تعالیٰ نے ان کو زندہ کیا. اب اس کے بعد ان کے ساتھ کیا ہوا؟ روایات میں آتا ہے کہ پھر یہ طبعی موت مر گئے. اللہ نے ان کو تو اتنا زندہ نہیں رکھنا تھا، صرف لوگوں کو دکھانا تھا. کیا؟ لِيَعْلَمُ أَنَّ وَعْدَ اللَّهِ حَقٌّ، پہلی بات، تاکہ وہ جان لیں کہ اللہ کا وعدہ سچا ہے. آپ اپنی انٹرلیکٹ استعمال کرتے ہوئے بتائیے یہاں اللہ کے وعدے سے کیا مراد ہے. سب بول دیں جو سمجھ آئے، بغیر سوچے سمجھے بول دیں. سب بولیں موت تو نہیں ہے، قیامت، کیونکہ وہ تو دوسرا. چلے دوسرا ساتھی ملا لیں، پہلا آپ سے پوچھا، دوسرا کہ ون سات اللہ رہی بفیخا، کہ قیامت کے بارے میں ہرگز کوئی شک نہیں. یہ تو یہاں آیا کہ مرنے کے بعد دوبارہ زندہ ہوں گے. اللہ نے 300 سال کے بعد ان کو کھڑا کیا، تو اس سے کیا بتا دیا؟ کہ جب لوگ مریں گے تو اس کے بعد اسی طرح اٹھائے جائیں گے. تو وعد اللہ ہی حق کیا ہے؟ ان الذين قالوا ربنا الله ثم استقاموا، استقامت والوں کی مدد. جب آپ اللہ کے لیے کھڑے تو ہوتے، میں کہتی ہوں اس لذت کو ایک دفعہ محسوس تو کر کے دیکھیں، چکھیں تو صحیح، کبھی اگینسٹ دا ونڈز جائیں، اپوزٹ دا ٹائڈز جا کے دیکھیں. لوگ تو آپ کو پتہ نہیں اس وقت مار ہی دیں، چاہے خواہش رکھیں، لیکن جو آپ کے دل کی خوشی ہوگی وہ یہ دو عالم سے کرتی ہے بے ادگانہ دل کو. جی رام، جی اللہ ہم کو تنہا نہیں چھوڑتا جو اللہ کے راستے میں نکلتے. دیکھیے کیا آپ اتنے بے قدرے ہیں کسی کے؟ کوئی آپ کے لیے رات جاگے، مثال ہے، آپ کے بچوں کو دیکھے اور آپ اس کی قدر نہ کریں. کوئی آپ کو کھانا بنا کے بھیجے تو آپ قدر نہ کریں. ہیں ہم ایسے نہ قدرے؟ کوئی ہمیں کسی بھی طرح مدد دے، اچھا بول بول دے تو ہم تھینک یو بول دیں. تو کیا اللہ کی ذات جو شاکر شکور قادر، اور ظلم ہو جائے گا ان لوگوں کے ساتھ قیامت کے دن جنہوں نے زندگی کے مزے پیچھے کر کے اللہ کے کاموں کو پکڑ لیا، اور اس کے مزے آگے، جنہوں نے عبادت کی، جنہوں نے روزے رکھے، تہجدیں پڑھی. میں اکثر سوچتی ہوں جو لوگ روزے رکھتے ہیں ان کو دیکھ کر، میں کہتی ہوں کہ یہ لذت تو یہ خود ہی جانتے ہیں، کوئی دوسرا نہیں جان سکتا. لوگوں کو مزے سے مزے کے کھانے میں وہ لذت نہیں ملتی جو ان کو اللہ کے نام پہ بھوکا رہنے میں ملتی ہے. ہم کہ ہمارے روزے رکھنے سے اللہ کو کیا ملنا ہے؟ اس کو تو باقی کچھ نہیں ملنا. ملنا تو مجھے ہے کہ میں اللہ کو کہہ سکوں کہ اللہ تیرے نام پہ بھوکی ہوں. تو اللہ کے لیے زندگی لگانا یہ خوش قسمت لوگوں کی بات ہوتی ہے. خیر وہ تو گئے ختم, ان کی بات ختم ہو گئی, لیکن بعد والوں کا کیا ہوا؟ اب یہاں سے ایک بہت یعنی جس کو آپ کہنا چاہیے سیڈ بات, کہ وہ لوگ جنہوں نے ہدایت کے سفر اختیار کیے, قربانیاں دی, استقامت کا پہاڑ بنے, لوگ بعد میں ان کے ساتھ کیا معاملے کرتے ہیں؟ وہی جو بھی اشارہ کی امام بخاری والا, کہ لوگ ان کی ذات سے فائدہ لینے کی بجائے ان کو دوسری طرف میں لے جاتے ہیں. کیسے؟ اس یتنازعون بینہم امرہم, جب وہ لوگ آپس میں جھگڑ رہے تھے ان کے معاملے میں, کون لوگ؟ بستی. کب جھگڑ رہے تھے؟ جب ان کا دوبارہ انتقال ہو گیا, حقیقی موت ان پہ وارد ہو گئی. کیا تھا جھگڑا؟ فقالو, کچھ نے کہا تو انہوں نے کہا, فقالو بنو علیہم بنیانن, کچھ نے کہا کہ تعمیر کر دو ان پر ایک عمارت, یعنی یادگار بنا دو ان کے لیے. ربهم اعلم بهم, ان کا رب ان سے بہتر واقف ہے. یہ کچھ کی رائے تھی, پھر اگلوں کی بھی پڑھ لیں. قال الذين غلبوا على امرهم, جو لوگ غالب آئے اپنی رائے کے اعتبار سے, کیا کہا انہوں نے؟ لنتخذن عليهم مسجدا, ہم تو بنائیں گے ان کی غار پر ایک مسجد. یہ تھا پہلا جھگڑا, ٹھیک ہے, کہ جہاں یہ لوگ اب تھے ان کے اوپر کیا معاملہ کیا جائے. پھر اگلا جھگڑا اگلی آیت میں, پہلے اس کو سمجھ لیتے ہیں. ابن عباس رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ یہ جھگڑا آیت کے اگلے حصے میں ہے, اور وہ کیا؟ کہ نتخذن علیہم مسجدا, مسجد بنانے کی بات ہے. بعض کہتے ہیں اس کی تفسیر میں کہ بعض بعد الموت, یعنی قیامت آئے گی کہ نہیں آئے گی, آنے کے بعد لوگ دوبارہ اٹھائے جائیں گے کہ نہیں, اس پہ لوگ جھگڑے کر رہے تھے. اور تیسری تفسیر یہ کہ جو آیت 22 میں بات آ رہی ہے کہ وہ تھے کتنے, اس پہ جھگڑا ہو رہا تھا, ٹھیک ہے. لیکن یہ ساری چیزوں کو جمع کریں تو دو باتیں جو بہت ہی سالڈ سی دکھتی ہیں لفظ مسجد کے ناطے سے. مفسرین کہتے ہیں کہ جو لوگ تھے نا ان کے بعد, وہ کس بات میں اختلاف کر رہے تھے؟ ایک مسجد کو لیں, اگر آپ اس مسجد میں, جو کہ ہماری اصطلاح میں مسجد ہے اللہ کی یاد, تو وہ کہتے ہیں کہ یہ پوزیٹیو اینگل میں یہاں مسجد کا ذکر ہے. کیسے؟ کہ جس اللہ کے نام پر انہوں نے زندگی لگائی, اللہ کے نام پہ رہے, بادشاہ کو کچھ نہیں کہا, تو لوگوں نے ان کی موت کے بعد ان کے مشن کو قائم کرنے کے لیے وہاں مسجد تعمیر کی. لا الہ الا اللہ, اور یہ بہت اچھی بات ہے, یعنی ان کا مشن ان کے مرنے کے بعد پورا ہوا. سمجھے بات؟ زندگی میں وہ کام کوشش کر کے, اثر اس کا بعد میں ہوا, تو پھر تو بہت اچھی بات ہے, مسجد بننی چاہیے تھی وہاں, یعنی اللہ سے لوگ جڑ گئے. دوسرا اینگل اس کا اپوزٹ ہے. مسجد سے مراد جہاں مزار, یا پھر بولیے کیا بنتا قبروں پہ, قبروں پہ لوگ مقبرے. مسجد بمانی مقبرہ, کہ لوگوں نے انہی کی ذات کو بڑا سمجھ کر انہی کے نام پہ ایک مقبرہ قائم کر دیا, اور پھر شرک کا شکار ہو گئے. تو اللہ عالم, لیکن بات چونکہ یہاں بہت ٹو دی پوائنٹ ہے تو سمجھ لیجئے, اسلام میں قبروں پر مسجدیں بنانے کے بارے میں کیا حکم ہے؟ بڑا معروف مسئلہ ہے. اور ساتھ یہ بھی بتا دوں آپ کو کہ بعض لوگ اس پہ نبی صلی اللہ علیہ وسلم کی مسجد, یعنی مسجد نبوی, اور آپ کے حجرے میں آپ کی قبر کو بھی لاتے ہیں, اور جب وہ یہ باتیں سنتے ہیں کہ مسجد نہیں بن سکتی, تو کہتے ہیں کہ اچھا بھی یہ بتائیں کہ مسجد نبوی کیوں ہے اللہ کے نبی کے روزے میں. پہلی بات ہے بہت ہی نا سمجھی کی بات ہے کوئی یہ بات کہ ایک مسجد بنی, سوری پہلے قبر تھی گئی, پھر آہستہ آہستہ وہاں مسجد بن گئی, لوگ جمع ہو گئے, پھر وہاں عرس میں. اسلام کی اس میں بالکل بھی جگہ نہیں, اسلام اس کو پسند نہیں کرتا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے بڑی سختی سے اس سے منع کیا. روایت سن لیجئے, حضرت عائشہ فرماتی ہیں کہ بعض ازواج مطہرات نے رسول اللہ سے ذکر کیا کہ انہوں نے حبشہ میں, हबशा जब हिजरत करके गए उसकी तरफ इशारा है। मारिया नाम का एक कनीसा यानी यहूद की इबादत गाह के नाम पर देखा जिसमें मुजस्मे थे, बुत थे। तो आपने फरमाया जब इन लोगों में से कोई सालेह मर्द मर जाता तो उसकी कब्र पर मस्जिद बना लेते। ऐसे लोग अल्लाह के नजदीक बदतरीन मखलूक है। ये सही मुस्लिम की रिवायत है किताबु सलात में और इमाम बुखारी इसको थोड़े से फर्क से बयान करते हैं। वो हजरत आयशा और उम्मे हबीबा और उम्मे सलमा ये तीनों हजरत आयशा रिवायत करती हैं कि उम्मे हबीबा और उम्मे सलमा ने आपसे एक गिरजे का जिक्र किया जिसे उन्होंने मुल्क हबशा में देखा था जिसमें मूर्तियां थी। आपने फरमाया कि इन लोगों का कायदा यह था कि जब इनमें से कोई सालेह मर्द मर जाता तो इसकी कब्र पर मस्जिद बना लेते और इसमें मूर्तियां रख लेते। क्यामत के दिन अल्लाह के यहाँ ये लोग सबसे सब मखलूक से बदतर होंगे। ठीक है, तो ये बुखारी की रिवायत है। तो क्या पता चला? नहीं बनाना चाहिए। हजरत आयशा फरमाती है कि रसूलुल्लाह ने अपने उस मरज में जिससे तंदुरुस्त होकर नहीं उठे। अंदाज देखिए बात करने का। हम होते ठोट ठेठ जुमला बोलते अल्लाह के नबी ने अपनी मौत वाली बीमारी या जिसमें आप मर गए, नहीं कहती वो बीमारी जिससे आप तंदुरुस्त होकर नहीं उठे। फरमाया यहूद पर अल्लाह लानत करे, उन्होंने अपने नबियों की कब्रों को मस्जिदें या सजदा गाह बना लिया। हजरत आयशा फरमाती अगर मुझे ये खदशा ना होता कि लोग आपकी कब्र को सजदा का बना लेंगे तो आप सल्लल्लाहु अलैहि वसल्लम की कब्र मर्जे खासो आम कर दी जाती। मर्जे मीन आने की जगह, यानी वहां ओपन इजाजत होती आने की लोगों को, बुखारी की रिवायत है। हालांकि आप जानते हैं कि जब हम लोग जाते हैं तो बड़ी कोशिश भी करते हैं लेकिन अंदर आपको पता है कि कब्र किस रुख में बिल्कुल नहीं पता चलता और इतनी सख्ती से वहां की जो मैनेजमेंट है वो लोगों के हाथ मस्जिद की बजाय किबले की तरफ कर रही होती। यानी जैसे मस्जिद नबी अगर सोचें कि किबला सामने तो अल्लाह के नबी का रोजा इधर है, तो जब लोग आपके चारों तरफ घूमते हैं ना तो कुछ लोग यूं खड़े होकर ना दुआ मांगते हैं या उधर से आए हैं तो वो इधर मुकर रहे हैं, तो जो उनकी शुरतियां औरतें होती है ना उनके हाथों पर ऐसे मारती हैं कि नहीं इधर नहीं इधर मांगो, क्योंकि कब्र पे वो ये सोच रही होती है कि लोग नबी सल्लम से मांग रहे हैं ना। तो कब्र अल्लाह के नबी की पहले थी ये, यानी सॉरी ऑपोजिट कह दिया मैंने, मस्जिद नबी पहले से थी ये। जहां अल्लाह के नबी सल्लम का रोजा मुबारक है ना, ये पूरी पट्टी की पट्टी इधर जो थी लाइन में आपके अज़वाजे मुतहरात के हुजरे थे। जब मदीना में हालात साजगार हो गए, शुरू में तो आप इधर उधर रहते रहे कभी अबू अय्यूब अंसारी के घर और कुछ इधर उधर, लेकिन जब आसूदगी हुई तो अल्लाह के नबी की अजवाज के लिए फिर घर बने थे मस्जिद में, यानी मस्जिद के साथ ही आपका था। इसी तरह जब आपकी कहीं शादी हुई नहीं तो उसकी जगह एक नया घर बन गया। तो आप हजरत आयशा के हुजरे में वफात पाते हैं और नबियों के लिए अल्लाह की सुन्नत है कि वो जहां फौत होते हैं उनको वहीं दफन करना होता। ये तो एक बड़ा लंबा मामला जो बाद में कभी फिर सुना दूंगी। तो अल्लाह के नबी हुजरे आयशा में दफन है। हाँ हुआ क्या कि मस्जिद नबी पहले छोटी थी, पहले मस्जिद आप अभी देखें ना मस्जिद नबी का जो मेंबर है और उसके बाद हजरत आयशा और उसके बस ये छोटा सा था, ये सारी एक्सटेंशन में अंदर आ गई है। बल्कि अगर आप पुरानी तस्वीरें देखें सबस गुम्बद था जिसमें, तो नबी सल्लम का रोजा मस्जिद की हद से क्योंकि छोटी सी मस्जिद होती थी। तो बहरहाल अल्लाह के नबी की कब्र के आप पहले से वहां मौजूद थे और आज भी आप देख सकते हैं कि कोई ये कहता है ना कि मैं अल्लाह के नबी के रोजे की जियारत के लिए मदीना जा रही हूं तो ये शिर्क हो जाएगा, क्योंकि कब्रों की जियारत के लिए इस सोच से जाना कि उससे कोई बरकत और फैज ले ये शिर्क बन जाता है। हाँ ये कहें कि मस्जिद नबी में नमाज की नीयत से जा रही हूं क्योंकि अदी कि तीन मस्जिदें ऐसी हैं कि जहां सब जाना नबी और मस्जिद अक्सा, ये तीन चीजें। ठीक है, एक और सुन लीजिए। नबी सल्लम की कब्र मुबारक हजरत आयशा के घर में थी। इसकी सूरत ये थी कि पीछे कब्र, इससे आगे हजरत आयशा की रिहाइश और इसके आगे बैरूनी दरवाजा था और कब्र तक सिवाय आयशा रदी अल्लाह ताला अन्हा या रिश्तेदारों के अलावा दूसरे लोग जा ही नहीं सकते थे क्योंकि कब्र के पीछे फिर दीवार थी। इसी बिना पर हजरत आयशा फरमा रही हैं कि अगर आपकी कब्र के बारे में ये खतरा ना होता कि कुछ अरसे गुजरने पर लोग आपकी कब्र को सजदा करने लगेंगे तो जियारत की गरज से पिछली दीवार खोल दी जाती। मैं अक्सर सोचती हूँ जब वहां लोगों का शौक देखती हूँ कि अल्लाह के लिए क्या मुश्किल था, नबी की कब्र खुले मैदान में होती सभी जाते हैं, वह आपको पता कितनी तंग जगहों से जाते हैं, लेकिन इसलिए कि फिर वहां शिर्क शुरू हो जाता है, ठीक है। लिहाजा ऐसी चीजों को नहीं करना। आखिरी रिवायत जी जरूरी है दोनों से, रिवायत है कि जब आप पर बीमारी आ पड़ी और वफात की अलामतें जाहिर हुई तो आप अपनी चादर से अपना मुंह ढांक लेते और जब बेजारी बढ़ती तो इसे चेहरे से हटा देते। कितनी तकलीफ थी आपको नजा की। और यूं फरमाते हैं अल्लाह ताला यहूद और नसारा पर लानत करे, इन्होंने अपने नबियों की कब्रों को मसाजिद या सजदागाह बना लिया। इस कौल से आप हमें इस बुरे काम से डराते थे जो यहूद और नसारा ने किया था। ये बुखारी की रिवायत है। देखिए डेथ बेड में भी आपको फिक्र क्या है, तालीम की, लोगों की इस्लाह की। और सही मुस्लिम की रिवायत में नबियों के साथ वलियों की कब्र का भी जिक्र मौजूद है। अल्फाज क्या है, सुन लो तुमसे पहले लोगों ने अपने नबियों और बुजुर्गों की कब्रों को सजदागाह बना लिया था, खबरदार तुम कब्रों को सजदागाह ना बनाना, मैं तुम्हें इससे मना करता हूं। फिर भी इतनी कब्रें हमारे मुल्कों में, इतनी दरगाहें, अल्लाह को कुरान पढ़ने वाले बात मस्जिदों के अंडर है कुछ कब्रें और इस तरह की चीजें। अबू सईद खुदरी कहते हैं कि अल्लाह के नबी ने फरमाया तमाम रुए जमीन नमाज के काबिल है, यानी हर जगह हम नमाज पढ़ सकते हैं जब वक्त आ जाए, सिवाय कब्रिस्तान और हमाम के, यानी वॉशरूम्स में और कब्रिस्तानों में नमाज नहीं पढ़ी जा सकती। क्यों? कब्रिस्तान में पढ़ेंगे तो शिर्क का डर है कि कब्र वाले के लिए पढ़ रहे, और वॉशरूम जो होते हैं वो गंदी जगह होती है। ये रिवायत तिर्मिज़ी अबू दाऊद आर्मी और रिवायत में भी मौजूद है। फरमाया आपने मेरी कब्र को ईद यानी उर्स या मेला ना बनाना, जहां कहीं तुम हो वहीं से दुरूद पढ़ लिया करो, तुम्हारा दुरूद मुझे पहुंचाया जाता है। ये निसाई की रिवायत है। फिर आपने दुआ भी की थी कि या अल्लाह मेरी कब्र को वसन यानी आस्ताना ना बनाना कि लोग आकर पूजा करने लगे, ये मालिक की रिवायत है। तो बहरहाल लफ्ज कब्र, मकबरा, मजार, रोजा, आस्ताना मुकद्दस समझना, इधर उर्स मेले ठेले लगाना, नमाजें पढ़ना, वहां दरवाजे बना के जन्नत के दरवाजे कह देना, वहां इतर की बारिश और अरके गुलाब से उसको धोना धिलाना, ये सब इस्लामी मिजाज नहीं है। किसी को मुश्किल कुशा हाजत रवा समझना, ये सारी चीजें मस्जिदों के साथ जो है, ये अगर आप ऐसी चीजों के साथ लाएंगे तो ये शिर्क होगा। दुआ कीजिए कि आज अल्लाह तआला हमारी उम्मत की के शिर्क को खत्म कर दे। अब उनकी बहस जो थी झगड़ा, तो उसका अगला हिस्सा है 22 में, सही कुलू न सला सतुर हम कल्ब हूं। अब वो लोग कहेंगे वो तीन थे और इनका चौथा इनका कुत्ता था। वयकुलू न खमसतुन सादिस हम कल्ब हूं। कुछ लोग कहेंगे वो पांच थे, इनका छठा इनका कुत्ता था। पीछे सुनिए ना बात बहसों मुबासे से बचने की, यह उसकी अमली मिसाल है। लोग उनकी तादाद के मामले में झगड़ने लग गए। अच्छा, तीन के ऊपर बात कहा, फिर पांच की बात कही, कहा ये लोग क्या करते हैं, रजमम बिल गईब, बेतुक्के तीर चलाते हैं। आपने उर्दू में सुना हवा में तीर चलाना, वही है। और बस लोगों का मशगला ये होता है कि हर बात में राय देना जरूरी समझते हैं, मालूम हो कि ना हो बोल देते हैं। खतरनाक बात है, हर वक्त बोलते रहना, छोड़ते रहना, करते रहना, कभी सियासत पे बातें, कभी चुटकले, कभी दीन पे, कभी गुलकारों पे, कभी अदाकारों पे, कभी गर्मी पे, कभी आमों पे, बगैर वजह फतवे देते रहते हैं, पसंदीदा बात नहीं है। रजमम बिल गईब। आज के दौर में आप देखिए कि मीडिया और गैजेट्स ने हमारे लिए और भी कई मसाइल खड़े कर दिए। आपके पास भी बहुत सारे मैसेज आते जाते होंगे, लेकिन मैं जो अगर अपने मामूलात को देखूं और अपने साथ और भी साथियों के, तो मैं अपने हस्बैंड से कल परसों कह रही थी, मैंने कहा कि वाइबर वालों को पता भी नहीं है या इसी तरह के और सिस्टम्स भी हैं, कि वो ऐसे लगता है कि अब एक मिनी ऑफिस बन चुके हैं हमारे लिए। हर क्लास, हर ग्रुप, उसके इंफॉर्मेशन उसमें इनको दिखा रही थी साथ ना। तो मैं जब भी किसी का मैसेज पढ़ती हूँ, अब ज्यादातर जब ग्रुप होता है तो उसमें लोग आपस में राय देते हैं ना, बिलीव में अगर जो साथी मेरे साथ रहते हैं उनको भी अंदाजा होगा, सिर्फ उस बात के जवाब में मैं लिखती हूँ। पढ़ती तो हर एक ही हूँ, पढ़ी रहता, कभी जाने में पढ़े, अनजाने में पढ़े, कुछ मिस भी हो सकते हैं, लेकिन सिर्फ उसके जवाब में कोई कमेंट, कोई बात लिखती हूँ जिसके बगैर गुजारा नहीं। कई दफा ये राय दे रहे होते हैं मामलात में, मैं चुप देखती रहती हूँ, मैं कहती बोलने तो मैं क्यों बोलूँ, मेरी सुन के इन्होंने चुप हो जाना है, میں نہیں بولتی, سب کی دیکھتی, پھر جہاں ضرورت محسوس ہوتی ہے وہاں بولتی ہوں کہ میں اپنی ٹانگ کیوں ہر چیز میں اٹکاؤں, مجھے اچھا ہی نہیں لگتا بولنا. ورنہ تو آپ دیکھیے کہ دوسروں کا تو دماغ ہی نہیں کھلے گا, تو ہر وقت آپ انسٹرکشنز دیں. تو یہ آیت مجھے یاد آ رہی تھی اس وقت کہ رجمم بالغیب, بھائی میں کہہ کر اپنے سر پہ کیوں یہ مردہ لوں, اگر اچھا کریں گے تو ان کو اجر مل جائے گا اور ان کا نام ہوگا, اور غلطی کریں گے تو اپنی غلطی سے سیکھ بھی لیں گے. تو ہر بات میں دخل نہ دیں. میں نے دیکھے عورتیں, بس ہم جیسی سسٹرز وومن مستورات, اپنے شوہروں کی ہر بات میں ٹانگ اٹکاتی ہیں کسے بات کرے تھے کیا دیے. اس کے بعد پھر پولیس انسپیکٹر کی ضرورت نہیں رہتی, گھر میں موجود ہوتی ہے اور بیوی بھی. تو ایک بیوی تھی تو اپنے میاں سے کہہ رہی تھی کیا میری بات تو مانتے ہی نہیں, تو اس نے کہا ہاں بس ایک لفظ, تم یہ چاہتی میں تمہاری ہر بات مانوں. تو رجمم بالغیب کرنے دیجیے, جو کرتا ہے کہ سارے دماغ پہ بوجھ ہے, اس کو فون نہ کر لے, اسے بات نہ کر لے, ماں کو پیسے نہ بھیج دے, بہن سے یہ بات نہ کر دے, چپکے چپکے رائے لینا دینا نہیں. اعتماد رکھے, خود ہی آپس میں آپ کا کرسٹل کلیئر معاملہ ہو, لیکن بہت بے تکی باتیں نہیں کرنی چاہیے. اچھا اب واپس آ جائیں آیت پہ. تین کا ذکر کیا, پانچ کا کیا, تو بیچ میں رجمم بالغیب کہہ دیا, اور اب اگلی بات کی, وَيَقُولُونَ السَّبْعَةُ وَسَامِنُهُمْ كَلْبُهُمْ, اور کچھ کہیں گے کہ وہ سات تھے اور آٹھواں ان کا کتا تھا. اس عموماً اگر رجحان دیکھیں تو ہونا کیا چاہیے تھا, رجمم بالغیب کہاں ہونا چاہیے تھا, بول دیں سب, آخر میں ہونا چاہیے تھا نا. مفسرین نے اس پہ بھی بحث کی ہے, کہتے ہیں کہ اس کا مطلب ہے کہ موسٹ پروبیبلی وہ سات ہی تھے, کیونکہ تین کے ذکر پانچ کے ذکر کے بعد تو رجمم بالغیب کہا گیا, لیکن سبتم وسامنم قلبم کے بعد نہیں کہا. سورت سی دلیل اوپر گزری ہے, اگر آپ الجھے نہ تو میں آپ کو بتا دیتی ہوں, جو الجھیں گے وہ چھوڑ دیں, جو نہ الجھے ہم کو چھوڑ دیں. لفظ قالو, تو قالو کا لفظ ہے, اور قالو جمع کے لیے آتا ہے, اور جمع تین سے شروع ہوتی ہے, یعنی عربی میں واحد تثنیہ اور جمع, بس اتنی بات سمجھ آ گئی ہے. تو دونوں جگہ قالو ہے, کہتے ہیں تین غار میں تھے, تین اس کے اوپر بحث کر رہے تھے, اور ساتویں کو کھانا لینے بھیجا تھا, کیونکہ دونوں جگہ لفظ قالو آیا. نہ سمجھ آئے تو مجھے معاف کر کے آگے چلے, لیکن یہ ہے کہ وہ جتنے بھی ہوں, وہ تین ہوں کہ سات ہوں کہ جتنے بھی, اس سے فرق کیا پڑتا ہے. اللہ تعالیٰ کہتے ہیں بات کو سمیٹو, آپ کہیے کہ میرا رب بہتر جانتے ان کی تعداد کو, نہیں جانتے ان کے معاملے کو مگر تھوڑے لوگ. ہمارا دین تعداد کانشیس نہیں ہے. یہاں سے اب چند باتیں تعداد پہ کرتے ہیں, پھر اس کے بعد بریک لیں گے انشاءاللہ. آپ دیکھیں کہ اللہ سبحانہ وتعالیٰ بتا رہے ہیں کہ تم بات کی اصل پہ رہا کرو. افسوس کی بات ہے کہ آج ہمارے ہاں کوانٹیٹی بہت میٹر کرتی ہے, کہیں سے ہو کے آئیں درس میں, کتنے لوگ تھے, ووٹ کتنے ملے, کتنی ڈشز تھیں کھانے میں, کتنے جوڑے بنائے, ہے نہیں بات, تعداد بہت ڈھونڈتے ہیں. قرآن پڑھ رہے ہیں, کتنی دفعہ پڑھنا ہے, سوا لاکھ بار پڑھنا ہے آیت کریمہ, اور وہ بیچاری بہنیں بیٹھی ہوتی ہیں پڑھ رہی ہیں, پڑھنے کہتی ہیں اب تو ہو گیا ہوگا, پھر ایک بیگم اٹھتی ہیں وہ کہتی ہیں نہیں ٹھہرا, وہ کہتی, کہتے سب کی امیدوں پہ اس پڑھتی, کہتی ابھی تو دو بار اور پڑھنا ہے, چلو چادر کے کونے پکڑ کے ساری گٹھلیاں پھر بیچ میں کرو دوبارہ پڑھو, پھر آپ کہتے ہیں اللہ اللہ کر کے ہو ہی کیا ہوگا, سوال آپ کہتے نہیں ابھی ایک بار اور پڑھنا ہے. ان تعدادوں سے کیا ہوتا ہے, گنتی کچھ نہیں ہوتی, اصل چیز کیا ہے, کوانٹیٹی, روح کیا ہے. ہم قرآن کتنی باری کیوں نہ پڑھ لیں اور پڑھا لیں, یہ دیکھنا ہے کہ غلطی کتنی دفعہ کی ہے اور کہ اپنی غلطی کو میک اپ کیا کہ نہیں کیا. تو تعداد میں نہ پڑھیں, لوگ کتنے آتے ہیں آپ کی بات سننے, اس سے کیا فرق پڑتا ہے, یہ دیکھیں کہ اس کے بعد کتنے جمتے ہیں اور کتنے اس سے اپنی زندگی کو تبدیل کرتے ہیں. تو ایک تو ہم نے پیچھے دیکھا کہ بحث میں نہیں پڑھنا چاہیے, اور دوسری بات یہ کہ تعداد کی بات پہ زیادہ بات نہیں کرنی چاہیے. الا قلیل, ابن عباس کہتے ہیں وَأَنَا مِنْهُمْ, میں ان میں سے ہوں, یعنی میں سب سے کم جانتا ہوں, کتنی عاجزی تھی ابن عباس میں، یعنی میں سب سے کم دین جانتا ہوں. اس لیے ہمیشہ اپنے آپ کو لو پروفائل پہ رکھیں، بہت بڑی بڑی باتیں نہ کریں. آپ جو بھی تھے ٹھیک ہے. فلا تمہاری فیہم الا میران ظاہرا، تو اے نبی آپ ان کے بارے میں جھگڑا مت کریں سوائے سرسری بحث کے. یعنی آپ ان کی لمبی چوڑی باتیں اب مکہ والوں اور مدینہ والوں، مدینہ کے یہود سے نہ چھیڑے. قصہ انہوں نے پوچھا تھا آپ نے سنا دیا. ولا تستفتی فیہم منہم احدا، اور نہ ہی آپ پوچھیں ان کے بارے میں ان میں سے کسی سے. یعنی جو بات دین کی دعوت اور اقامت دین کے حوالے سے اہم نہ ہو، اس میں بے مقصد چھان بین کرنا، بحث اور جھگڑے میں پڑنا، یہ وقت ضائع کرنے کے مترادف ہے. جو لوگ بیکار چیزوں میں وقت لگا دیتے ہیں تو وہ وقت پھر کارآمد چیزوں سے جاتا ہے نا، وقت تو نہیں کھینچے گا. تو لہٰذا یہاں ایک قسم کا یہ قصہ پورا ہوا، حالانکہ آگے پھر بھی آئی 25 میں ان کے بارے میں چند باتیں ہوں گی، لیکن خلاصہ یہی نکلا کہ بیکار باتوں میں پڑھنے کی بجائے مختصر بات، زومانی بات اور مختصر بات کرنی چاہیے. باتوں کو طول نہیں دینا چاہیے. ایسی حالت جس میں جھگڑا شروع ہونے کا ڈر ہو، اس سے 3 منٹ پہلے ہی گیو اپ کر دیں. اٹس بیٹر ٹو لوز این آرگیومنٹ دین لوزنگ اے پرسن. کسی انسان کو کھو دینا یہ زیادہ بڑا نقصان ہے جھگڑے میں آپ کے ہارنے سے. پیسے نہ کریں، لوگوں کو ضائع نہ کریں. بس انشاءاللہ آپ دیکھیں گے اس سے بہت فائدہ ہوگا. دوسروں کو ہرانے کی کوشش نہ کریں. چھوٹی چھوٹی باتیں ہیں، بڑی بڑی نہ بنائیں. بات اگر ڈائننگ ٹیبل پہ بات شروع ہوتی ہے اور اتنا جھگڑا ہوتا ہے، کئی کئی دن بات چیت نہیں ہوتی آپس میں، تو اللہ تعالیٰ ہمیں بحثوں سے بچا دے اور عمل والا بنا دے. انشاءاللہ یہاں رکیں گے. کوئی سوال یا کوئی آپ کی طرف سے ان پٹ نہیں تو پھر بریک کے بعد اب ہم اس کے اگلے حصے پہ جائیں گے. جی آپ
میں پوچھنا چاہ رہی تھی کہ حضور صلی اللہ علیہ وسلم کی حالت درپیش تھی، تو مومن کا کہا ہے کہ وہ بہت آرام سے روح نکالی جائے گی، تو پھر حضور صلی اللہ علیہ وسلم کیوں نظر کی حالت سے؟
جی ان کا سوال یہ کہ آج ذکر ہوا کہ نبی صلی اللہ علیہ وسلم پر نزا کی نزا جھگڑا ہوتا ہے، نزا جو ہوتی ہے روح نکلنا ہوتا ہے، کیا پر نزا مومن پر؟ اگلا جملہ کیا تھا آپ کا؟
موت آسان ہوتی ہے نا.
جی یہ کہتی ہے مومن کی موت آسان ہوتی ہے، تو نبی صلی اللہ علیہ وسلم پر سختی کیوں تھی؟ دیکھیے اگر آپ اللہ کے نبی ہی کی حدیثیں جمع کریں نا، تو آپ نے فرمایا، حضرت عائشہ نے آپ سے پوچھا کہ اللہ کے نبی آپ کو کتنا بخار ہے، تو آپ نے فرمایا کہ عائشہ مجھے 2 لوگوں جتنا بخار ہے، یعنی مجھے دگنا بخار ہے. اور آپ کے ازواج کہتی ہیں کہ جب اللہ کے نبی کے اوپر بے ہوشی تاری ہوتی، جب آپ کو ہوش آتی تو کہتے ہیں کہ میرے اوپر پانی کا مٹکا ڈالو، پھر آپ کے اوپر اون ڈالا جاتا. کیوں؟ ورفعنا لک ذکرک. جن کے درجے بلند ہوتے ہیں نا، اللہ ان کے گناہوں کی معافی نہیں، وہ درجے جو قیامت میں جنت میں، قیامت کے بعد جنت میں دینے، اس کو پانے کے لیے مومن کو ان سختیوں سے گزارتا. تو ضروری نہیں ہے، مس انڈرسٹینڈنگ اگر آپ نے کہیں سے کبھی سنی ہے کہ مومن کی موت ہمیشہ آسان اور کافر کی موت ہمیشہ مشکل ہوتی ہے، ایسا نہیں ہے. اپوزٹ بھی بالکل ہو سکتا ہے. یہ الگ بات ہے کہ مومن کو ان تکلیفوں میں دل کا سکون مل رہا ہوتا ہے، خوشی ہوتی ہے، تکلیف ہوگی لیکن دل پر سکون کی کیفیت ہے. حدیث میں آتا ہے کہ اچانک موت مومن کے لیے رحمت ہے، اسے پتہ چلتا ہے اس کو تکلیف نہیں ہوتی، لیکن کافر کے لیے عذاب ہے کیونکہ اس کو توبہ کی مہلت نہیں ملتی. تو اسے پتہ چلتا ہے کہ چاروں پاسبلٹی سب کے لیے، لیکن اللہ تعالیٰ پھر اس کے ذریعے سے گناہوں سے پاک کرتا ہے. جی بالآخر جنت میں جائیں گے، لیکن اگر کوئی بیچ میں سزائیں ہیں تو اللہ چاہے تو معاف کرے، چاہے سزائیں دے کے جہنم میں پھر جنت دے. ٹھیک ہے. یعنی وہ آپ نے بھی سنا نا کہ حضرت عائشہ کا حجرا ہی تھا، لیکن آپ کی قبر مبارک جو تھی پیچھے تھی، پھر اس کے بعد آپ کو پتا ہے کہ ابو بکر صدیق بھی اسی میں دفن ہوئے، اور ایک جگہ اس میں جو پھر حضرت عائشہ دوسری جگہ چلی گئی, ویسے بھی ازواج مطہرات پھر موو ہو گئی تھی بعد میں, اور دوسری بات یہ ہے کہ پھر اسی حجرے کے اندر حضرت عمر بھی دفن ہے. جب حضرت عمر پہ نزا کا وقت تھا تو انہوں نے پیغام بھیجوایا تھا عائشہ کو کہ آپ مجھے اجازت دیں کہ میں نبی کے پہلو میں دفن ہو سکتا ہوں. تو اس وقت حضرت عائشہ نے کہا تھا کہ جگہ تو یہ میں نے اپنے لیے رکھی تھی لیکن میں اپنے اوپر آپ کو پریفرنس دیتی ہوں. تو پھر عمر وہاں, اور آپ کو پتا کہ اس کے اندر ابھی ایک قبر کی جگہ خالی ہے, اور وہاں کون آئے گا؟ حضرت عیسیٰ علیہ السلام. جی آپ کا سر جی, جی ٹھیک ہے. تو بس دعا کیجیے اللہ ہم سے راضی ہو جائے. جی یہ لکھتی ہیں کہ استاذہ جی ہدایت سلپری ہوتی ہے, پھر اس پر جمے رہنے کی ٹپس بتا دیں, پنے لگا لیں. کوئی چیز سلپری ہوتی ہے تو اس کو پن اپ کرتے ہیں نا. ریئلی میں نے جو نہیں کیا جماعت ہے, دن بدن خود کو نیکیوں پہ جما دیں. ہر نیکی آپ کی ہدایت کے اس سلپری کپڑے پر ایک پن اور ایک نب بن کے لگے گی جو آپ کو جما لے گی. اور دوسروں کی ہدایت کی فکر کریں, کیونکہ دوسروں کی ہدایت کی فکر نہ کرنا اس بات کی دلیل ہے کہ ابھی اپنی ہدایت بھی پوری نہیں ہے. چلتے رہے چلتے رہے, انشاءاللہ اللہ تعالیٰ پھر آپ کو سنبھالنی سکھا دے گا ہدایت. اور ہدایت کو سنبھالنا زیادہ مشکل ہے اس کو حاصل کرنے سے. چلیے بریک لے لیجیے آپ لوگ, 20 منٹ کی بریک لے لیں. کچھ لوگوں کا شکوہ ہے کہ چائے بھی نہیں پی پاتے, تو آپ انجوائے کریں. اور یاد رکھیں کہ ابھی نماز کا وقت نہیں ہوا, آپ لوگ اس وقت سنتیں پڑھیں گے تو وہ ویلڈ نہیں ہوں گی, ٹھیک ہے. تو انجوائے کریں بریک 20 منٹ کی, واپس آئیے پھر انشاءاللہ ہم کنٹینیو کریں گے. جی صدف عیسیٰ آپ بھی, اور ہما آپ بھی, اور اس کے علاوہ جی آپ دونوں باری باری میرے پاس بس ایک ایک دو منٹ کے لیے آ سکتے ہیں. جی صدف آئیے. جی صدف آپ کتنے دن کی جو کلاس چھٹی ہے اس کا کیا ہوگا؟
میں
آپ نے گھر سے سنی؟
جی میں نے پوری نہیں سنی کہ وہ اتنا کنٹینیو
نہیں ہمارے ساتھ.